नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव कुनै पनि बहानामा सार्न नहुने वाम गठबन्धनको भनाई। लोकतान्त्रिक प्रणालीलाई विथोल्ने आँट नगर्न चेतावनी।
कसैले यदि लोकतान्त्रिक प्रणालीलाई या प्रक्रियालाई अवरोध गर्न खोज्छ भने त्यो कुरा नेपाली जनतालाई सही हुन्छ।
दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि कांग्रेसद्वारा उम्मेद्वार छनौट शुरू। प्रतिनिधि सभातर्फ धेरैजसो शीर्ष नेतासहित 19 जनाको चुनाव क्षेत्रको टुङ्गो।
छठको महत्वपूर्ण दिन आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिइयो। पुनर्निर्माणमा ढिलाइ हुँदा काठमाडौँको रानी पोखरीमा यस वर्ष छठको रौनक छाएन।
के छ र पानी भने कहीँ छ नि। अनि आजको दिनमा त कति रमाइलो हुन्थ्यो। उयो बाहिरदेखि नै उयो रत्न पार्कबाटै झिलिमिली सबै बाहिर टाँग्या हुन्थ्यो यहाँ भित्र पस्नको लागि।
कतारले श्रम कानून सुधार गर्ने, आप्रवासी कामदारलाई दिइने न्यूनतम पारिश्रमिक तय गर्ने।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटका लागि नेपालले बंगलादेशसँग अभ्यास खेल खेल्ने।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 0556-527-982।
मोबाइल 98550-63-794 98550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। वाम गठबन्धनले प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव सारे सही नहुने बताएका छन्। सर्वोच्च अदालतले मतपत्रका सम्बन्धमा हिजो दिएको आदेश चुनाव सार्ने षड्यन्त्रका साथ भएको भन्दै एमाले र माओवादी केन्द्रले आपत्ति जनाएका हुन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै वाम गठबन्धनले चुनाव सार्ने कुनै पनि बहाना नगर्न सबैलाई अपील गरेको छ। सर्वोच्च अदालतले यसअघि संयुक्त इजलासबाट जारी भएको आदेशभन्दा भिन्न रूपले प्रत्यक्षतर्फको मतपत्र छाप्ने बारे भएको प्रगतिबारे 3 दिनभित्र प्रतिवेदन पेश गर्न भनेपछि एमाले र माओवादी सशंकित भएका हुन्। संघ र प्रदेशका लागि छुट्टै मतपत्र भएको अवस्थामा फेरि सर्वोच्चबाट विभिन्न किसिमका आदेश आउनु चुनाव सार्ने षड्यन्त्र भएको दुई दलको आरोप छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकको मताधिकारको अधिकार सबैले रक्षा गर्नुपर्ने भएकाले सानातिना कुरामा नअल्झी तोकिएकै समयमा चुनाव हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला गतिविधि चुनाव सार्ने खालको भएको आरोप लगाउँदै ओलीले लोकतान्त्रिक प्रणालीलाई विथोल्ने आँट नगर्न चेतावनी पनि दिनुभयो।
लोकतान्त्रिक प्रणालीलाई कसैले विथोल्न खोज्छ भने कसैले सवार गर्नु बेग्लै कुरा हो। तर कसैले यदि लोकतान्त्रिक प्रणालीलाई या प्रक्रियालाई अवरोध गर्न खोज्छ भने त्यो कुरा नेपाली जनतालाई सही हुन्छ। दुईटा मतपत्र राजनीतिक दलहरू निर्वाचन आयोग समेतका संयुक्त बैठकहरूले संविधान र कानून बमोजिम तय गरिएको त्यसको प्रक्रिया अगाडि बढ़िसकेको छ। अब ससाना कुराहरूमा अल्झिने समय छैन।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सबै दल र निर्वाचन आयोगको समेत सहमतिमा मतपत्रको ढाँचा निर्धारण गरिएको भन्दै अहिले यो विषय उठाउनु जायज नभएको बताउनुभयो। चुनाव सार्ने चलखेल भएको संकेत पाएपछि अन्तिम समयमा आफूहरूले सरकार नछाड्ने निर्णय गरेको बताउँदै प्रचण्डले केही दिन अघि सर्वोच्चको संयुक्त इजलासले गरेको निर्णय विरूद्ध एकल इजलासको हिजोको निर्णयले चुनाव सार्ने शंका उब्जाएको उल्लेख गर्नुभयो। उहाँले पनि मंगसिर 10 र 21 गतेका लागि तोकिएको चुनाव सार्ने बहाना नखोज्न चेतावनी दिनुभयो।
के भइरहेछ भनेर कारण देखाउ आदेशको रूपमा भनेर जो गरियो त्यसले हामीलाई चिसो पर्छ। निर्वाचन यताउता हुने हो भने त यसको आयु त माघ 7 गतेसम्म हो। यदि कसैले कतैबाट निर्वाचनको यो प्रक्रियामा व्यवधान खडा गर्न खोज्दा त संसद त माघ 7 गतेसम्म छ भन्ने कुरालाई पनि हामी सबैले हेरका राख्नुपर्छ भन्ने पनि हामीले ठानेका छौँ। तोकिएको समयमा सम्पूर्ण तयारी अगाडि बढिसकेको सन्दर्भमा निर्वाचनमा कुनै कतैबाट कुनै खालको व्यवधान नआओस्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो मंगिरमा हुने चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पार्न आह्वान गर्नुभएको छ। राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयको शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउन चुनाव आवश्यक रहेकाले सबै मिलेर चुनाव सफल पार्नुपर्ने बताउनुभयो। यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव नभएमा व्यवस्थापिका संसद स्वत पुनस्थ स्थापना हुने बताउनु भएको छ। लक्ष्मण पन्तले लेखेको पुस्तक विमोचन कार्यक्रममा उहाँले संविधानत संसदको अवधि आउँदो माघ 7 गतेसम्म भए पनि चुनावको मनोनयन प्रक्रिया शुरू भएकाले संसद विघटन भएको बताउनुभयो। तर मंगिर 10 र 21 गते तोकिएको चुनाव नभएमा स्वत संसद पुनर्स्थापना हुने दावी गर्नुभयो।
नेपाली कांग्रेसले मंगिर 21 गते दोस्रो चरणमा हुने चुनावका लागि प्रतिनिधि सभातर्फ 128 क्षेत्रमध्ये 19 क्षेत्रको उम्मेद्वार टुंगो लगाएको छ। कांग्रेस संसदीय समितिको आज बसेको बैठकले धेरैजसो शीर्ष नेताहरूसहित 19 जनाको चुनाव क्षेत्र टुंगो लगाएको हो। बैठकले पार्टी सभापति शेरबहादुर देउवा डडेलधुराबाट, रामचन्द्र पौडेल तनहुँ 1बाट, विमलेन्द्र निधि धनुषा 3बाट उठ्ने निर्णय गरेको छ। यस्तै प्रकाश मानसिंह काठमाडौँ 1बाट, गगन थापा काठमाडौँ 4बाट र प्रकाश चरण महतलाई काठमाडौँ 5बाट उठाउने निर्णय गरेको छ। मिनेन्द्र रिजाल मोरङ 2, महेश आचार्य मोरङ 4 र शेखर कोइराला मोरङ 6 नम्बर क्षेत्रबाट चुनाव लड्नुहुनेछ। यस्तै ज्ञानेन्द्र बहादुर कार्की सुनसरी 4, गोपालमान श्रेष्ठ स्याङ्जा 2, एनपी साउथ कञ्चनपुर 2, रमेश लेखक कञ्चनपुर 3, अर्जुन प्रसाद जोशी पर्वत, नारायण खड्का उदयपुर 1, नारायण बहादुर कार्की उदयपुर 2, फर्मुल्लाह मनसुर 12-3, तीर्थ लामा काभ्रे 1बाट र रमेश रिजाललाई पर्साको कुनै क्षेत्रबाट उठाउने निर्णय गरिएको नेता बालकृष्ण खाँडले उज्यालोलाई जानकारी दिनुभयो। भोलि बिहान 8 बजे बस्ने संसदीय समितिको बैठकले बाँकी उम्मेद्वारको टुंगो लगाउने पनि नेता खाँडले जानकारी दिनुभयो।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जन्मथलो सप्तरीबाट प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिनुहुने भएको छ। अध्यक्ष यादवले सप्तरी क्षेत्र नम्बर 2बाट प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिने पार्टीका नेता शम्भुझाले जानकारी दिनुभयो। त्यस क्षेत्रमा राजविराज नगरपालिकाका 16 वडा सहित छिन्नमस्ता, महादेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछन्। फोरम नेपाल र राजपासँगको गठबन्धनमा उहाँ उम्मेद्वार बन्न लाग्नु भएको हो।
विराटनगरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा चुनावी प्रचार गर्ने भएका छन्। वाम गठबन्धनमा सहभागी एमाले र माओवादी केन्द्र मोरङको संयुक्त निर्वाचन परिचालन समिति बैठकले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको प्रचार प्रसार संयुक्त रूपमा गर्ने निर्णय गरेको हो। वाम गठबन्धनले एमालेका जिल्ला अध्यक्ष विनोद ढकालको नेतृत्वमा 11 सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति पनि बनाएको छ।
शरीरमा बोक्सीको पिसाच लागेको भन्दै एक महिलालाई फलाम तताएर डाम्दै कुटपिट गरेको आरोपमा पाँचथर्की दिव्यानी माङ्कालकलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नो शरीरमा बोक्सी लागेको भन्दै 45 वर्षकी महिलालाई खुकुरी तताएर डाम्दै कुटपिट गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका 3 दिव्यानीलाई पक्राउ गरेको हो। पीड़ित महिलाले प्रहरीमा उजुरी दिएपछि दिव्यानीलाई पक्राउ गरिएको पाँच थरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो।
ललितपुरका 2 पुरूषमा डेंगूको संक्रमण भएको पुष्टि भएको छ। काठमाडौँ उपत्यका बाहिर डेंगूका बिरामी बढ़िरहेका बेला ललितपुरमा पनि 2 डेंगू भएको पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुले जनाएको छ। डाक्टर शेरबहादुर पुनका अनुसार पहिले पनि टेकु अस्पतालमा दैनिक 10 जनासम्म डेंगू लागेका बिरामी पुग्ने गरेका थिए। उच्च ज्वरो आउनु, जीव र जोड्ने दुख्नु अनि शरीरमा ससाना बिमिरा आउनु डेंगूको लक्षण भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमित लामखुट्टेको टोकाईबाट डेंगू रोग लाग्ने भएकाले लामखुट्टेको टोकाईबाट बस्नु नै यो रोग लाग्नबाट बस्ने मुख्य उपाय हो।
यसबीच झापाको भद्रपुर नगरपालिकाले डेंगू नियन्त्रणका लागि 9 अभियान शुरू गरेको छ। विभिन्न ठाउँमा डेंगू लागेका बिरामी बढेपछि नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन किनेर नगर क्षेत्रभित्र औषधि छर्कने अभियान शुरू गरेको हो। नगरपालिकाले टायर गहिरो भाँडा कुणामा लामो समयसम्म पानी नराख्न सुझाव समेत दिएको छ।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा छठको रौनक सम्बन्धी रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ, फोन नम्बर 082562601, 98578935990, 98578935984।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव कुनै पनि बहानामा सार्न नहुने वाम गठबन्धनको भनाई, लोकतान्त्रिक प्रणालीलाई बिथोल्ने आँट नगर्न चेतावनी, दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि कांग्रेसद्वारा उम्मेद्वार छनौट शुरू लगायतका खबर प्रस्तुत
गर्यौं। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्दै व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाएका छन्। भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आजा र अर्घ दिई छठ पर्व सम्पन्न गरिँदैछ। छठ पर्वको लागि श्रृंगारिएका नदी र पोखरी किनारमा अहिले पनि व्रतालुको घुइँचो लागेको छ। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमलसेनाको रिपोर्ट।
तराईका अरू ठाउँमा जस्तै विराटनगरका नहर नदीका तलाउहरूमा छठी अर्थात छठ माताको पूजा गर्नका लागि व्रतालुको घुइँचो लागेको छ। आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ व्रतालुले छठी माताको पूजा गर्दैछन्। विराटनगर एघारकी निर्मला पोद्दार।
यो पर्व गर्दाखेरि हाम्रो छोराले एक्सिडेन्ट भएको थियो, मैले भने मेरो छोराले एकदम निको बाँच्ने उमेर थिएन, अनि मेरो छोरा बाँचिहाल्यो, मैले दण्ड प्रणाम दिन थाल्यो। त्यहाँदेखि एउटा कोनिया, पछिदेखि फेरि कब्ला गरे दुईटा कोनिया, तेस्रो चोटि चौथो चोटि फेरि दौरा दिएको रहेछ, सालै पछि बढ्दै जान्छ, भाकल पूरा हुँदै जान्छ, बढ्दै जान्छ। त्यसै लागि हामी गर्छौँ
अस्ताउँदो सूर्यको पूजा आजा अर्घ दि रातभर व्रत भजन कीर्तन गरी उदाउँदो सूर्यको पूजा अर्चना अर्घ दि व्रत समाप्ति गरिने भएकाले छठ पर्वलाई महत्वपूर्ण मानिन्छ। पछिल्ला केही वर्षदेखि सबै समुदायले आस्थाका साथ छठ पर्व मनाउँदै आएका छन्। रत्वामाई छका देवेन्द्र बस्नेत सहितको परिवारले पनि 5 वर्षदेखि यो पर्व मनाउँदै आएका छन्।
यो व्रत अब सबैले मान्छन् होइन, हिन्दू धर्मको जस एउटा धर्मावलम्बीहरू भनौँ न, छठको लागि राम्रै मान्छन् सबैजनाले। मैले पनि आफूले पहिला यसो पहिला नरिवलहरू दान गर्ने गर्थे, त्यस पछाडि फेरि आफूलाई लिन मन लाग्यो, त्यस पछाडि कतिपय कुराहरू मागियो पनि पुगे पनि, त्यही भएर राम्रै लाग्छ व्रत लिएर लिइरहेको
छ। छठ पूजाले वर्षको एक पटक भए पनि विभिन्न समुदायलाई एकताको सूत्रमा बाँध्ने काम गरेको छ भने परिवारलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गरेको छ। विराटनगर 16 की मीना शाह।
फल फूल ल्याएर, केरा ल्याएर, फेला पारेर, धोएर घाटमा पूजा गर्छौँ हामी सबै पानीमा उभिएर। यो व्रत यतिकै खुसीको लागि गर्छ, छोरा छ, छोरी छ, अनि बुढो छ, सबैजना घर मिल्ने परिवार छ, त्यही खुसीको लागि।
छ छठको पूजा भनेको सूर्यको आराधना तथा व्रत र पूजालाई लिइन्छ। व्रतालुले आज जलाशयमा नुहाएर ठेकुवा पुरी चामलको पिठोको सक्खर सहितको लड्डु विभिन्न प्रकारका फलफूल उखु नरिवल बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाएको ढकी नाङ्लो आदिमा राखेर नदी पोखरी नहर र जलाशयको छेउमा गएर अस्ताउँदै गरेको सूर्यलाई पूजा गरेका छन्। यति बेला पनि धेरै नदी पोखरी किनारमा व्रतालुको घुइँचो लागेको छ।
देशका विभिन्न ठाउँमा छठ पर्वको मुख्य दिन आज पोखरी नदी झकी झकाउ बनेको छ। तर भूकम्प अघि छठको अघिल्लै साँझ झकी झकाउ हुने काठमाडौँको रानी पोखरीमा भनी यसपालि कुनै रौनक छैन। मदन पौड्यालको रिपोर्ट।
यो छेउमा त्यतिकै र्याउ पानी निलो हुन्थ्यो, अब अहिले बाल्ला धेरै त्यही
छ। पूर्वतिर पर्खाल छ, पश्चिमतिरबाट फाटेका तिरपालले छोपिएको छ, दक्षिणतिर रत्न पार्कको बजार छ, रानी पोखरीमा उत्तरतिरको गेटबाट सहजै भित्र छिर्न सकिन्छ। घाँसे मैदान बनेको रानी पोखरीमा अहिले घाँस काट्न र सुकाउन भ्याइ नभ्याइ छ। घाँस काट्दै गर्नुभएका नरेन्द्र राज पराजुली।
गाई पाल्ने पेसा गरेको छु, हामीलाई चाहिँ एकदम राम्रो भएको छ पोखरी भत्किएकोलाई, किनभने अब घाँस काट्न पाइएको छ, अब पोखरी भएको पानी हुन्थ्यो, एउटा सुन्दरता हुन्थ्यो देशलाई, होइन गहना हुन्थ्यो देशको, त्यो गहना मेटाइदिएका छन्। पहिलो नम्बर भूकम्पले भत्काइदिनु भयो, दोस्रो नम्बर नेता कर्मचारीले भत्काइदिनु भयो, बास यति नै हो मैले जानेको छु।
भूकम्प जानु अघि भाइटिका र छठमा रानी पोखरी सिँगारिन्थ्यो, व्रतालुको घुइँचो लाग्थ्यो, तर अहिले रानी पोखरीमा पानी छैन। यसपालिको बर्खामा पनि पोखरी सुक्खा भयो, सुकेको पोखरीमा रहेको बालुवामाथि घाँस उम्रिएको छ, रुखका ठुटा र निर्माण सामग्री असरल्ल छन्। पानी नै नभएपछि छठ मनाउने अवस्थै भएन। ललितपुर लगन खेलकी लक्ष्मी भुजेल।
यहाँ त अहिले अब छ के देख्नु खोइ के छ र पानी भने कहीँ छ नि, अनि आजको दिनमा त कति रमाइलो हुन्थ्यो, उयो बाहिरदेखि नै उयो रत्न पार्कबाटै झिलिमिली सबै बाहिर टाँगे हुन्थ्यो यहाँ भित्र पस्नको लागि।
2072 साल माघ 2 गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले रानी पोखरीबाटै सम्पदा पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो। तर पोखरीको बीचमै रहेको बाल गोपालेश्वर मन्दिर पनि पुनर्निर्माण भएको छैन। भाइ टीकाका लागि भनेर पोतिएको सेतो रंग मात्रै देखिन्छ। तैपनि परम्परा थेक्दै दिदी बहिनी नहुने दाजुभाइले भत्केकै मन्दिरमा टीका लगाए। मन्दिर पुनर्निर्माणको ठेकेदार कम्पनी ओल्ड वाइल्ड कण्डेल केएन केजी जेबी हो। मन्दिर बाहिरको काम भने काठमाडौँ महानगरले नै गर्ने भनेको छ, तर अझै काम शुरू भएको छैन। जेबीका निर्देशक अर्जुन कण्डेल।
यो विषयमा त अब जिम्मेवार पर्सनले पनि हेर्नुपर्ने हो, जो उहाँहरू ओनर हुनुहुन्छ नि उहाँहरूले हेर्ने हो नि, हामी त काम गरिदिने मात्रै हो। उहाँहरूले समयमा हामीलाई उचित नक्साहरू डिजाइनहरू उपलब्ध गरिदिएर तेरो पार्ट चाहिँ कम्प्लिट गर भनेर उहाँहरूले दायित्व बढी दया भए हामी त्यही अनुसार लागेको थियौँ, उहाँहरू नै निष्क्रिय भएपछि हामी झन् निष्क्रिय हुने नै भइहाल्यो।
रानी पोखरीमा पर्वको रौनक हराएको यो तेस्रो वर्ष हो। भाइटिका र छठको लागि मात्र होइन, रानी पोखरी स्वदेशी र विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र हो। तर सम्बन्धित निकायले पुनर्निर्माणमा ढिलासुस्ती गर्दा रानी पोखरी पहिले जस्तो देखिन अझै कति महिना लाग्ने हो ठेगान छैन।
यसैबीच गृह मन्त्रालयले छठको अवसरमा भोलि शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आज विज्ञप्ति मार्फत देशभर सार्वजनिक बिदा दिने जनाएको छ। छठको अवसरमा सरकारले आज पनि सार्वजनिक बिदा दिएको थियो।
सीधाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38
545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 0142-9961 वेबसाइट दृष्टि आई डट ओआरजी अन्य शाखाहरू विश्व ज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर आमा र शिशु मृत्यु दर कम गर्ने उद्देश्यले शुरू गरिएको न्यानो झोला उपहार कार्यक्रमका लागि चालू आर्थिक वर्षमा 4 करोड़ रूपियाँ विनियोजन गरिएको छ। स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्नका लागि शुरू गरिएको कार्यक्रम गएको आर्थिक वर्षमा सरकारको प्राथमिकतामा नपरे पनि त्यही आर्थिक वर्षको चैतबाट फेरि शुरू थियो। स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले देशभरका सबै जिल्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला र शिशुलाई न्यानो झोला वितरण गर्दै आएको छ। परिवार स्वास्थ्य महाशाखाका निर्देशक डाक्टर नरेश प्रताप केसीले चालू आर्थिक वर्षमा 4 करोड़ रूपियाँ विनियोजन भई सबै जिल्लामा पठाइसकेको जानकारी दिनुभयो।
झण्डै 20 वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि उद्योग मन्त्रालयले तयारी थालेको छ। मन्त्रालयले मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग 25 करोड़ ऋण माग गरेर काम अघि बढ़ाएको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिनुभयो। राजनैतिक अस्थिरता तथा राजनैतिक नियुक्तिका कारण 2054 सालदेखि मिल सञ्चालन हुन सकेको छैन।
इलाममा निर्माणाधीन कावेली प्रसारण लाइन अनिश्चित बनेको छ। जिल्लाको सिद्धिथुम्कावासीले निर्माण हुँदै गरेको प्रसारण लाइन आफ्नो जग्गामा परेको भन्दै आयोजना निर्माण गर्न नदिने अडान लिएपछि निर्माणको काम अनिश्चित बनेको हो। अवरोधका कारण 132 केभी प्रसारण लाइन भएको आयोजना कावेली करिडोरको दोस्रो चरणको निर्माण ठप्प भएको हो। निर्माणमा ढिलाइ भएपछि आयोजनाको म्याद आगामी वैशाख 10 गतेसम्म थप गरिएको छ।
तिरथुमका किसानले लगाएको अदुवामा गानो कुहिनी गबारो र पात बिरूवा लगायत रोगको संक्रमण देखिन थालेको छ। अदुवाको माउ झिकिसकेपछि पनि गानो कुहिनी गबारो र बिरूवाको संक्रमण देखिएको किसानले बताएका छन्। फेदाप आठराई र छथर गाउँपालिकाका किसानले लगाएको अदुवामा रोगको संक्रमण देखिएको छ।
देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले 3 महिनामा 50 करोड़ रूपियाँको सिमेन्ट बिक्री गरेको छ। साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले 6,20,000 बोरा सिमेन्ट बिक्री गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। उदयपुर सिमेन्ट उद्योगले दैनिक 600 मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ।
मोरङमा श्वास प्रश्वासमा समस्या देखिएपछि हप्तामा 3 जना कैदी बन्दीको ज्यान गएको छ। एक हप्तामा जिल्ला कारागार मोरङमा विराटनगरका महादेव शाह र भारत जलपाईगुड़ीका प्रकाश कटवालको ज्यान गएको जिल्ला कारागार मोरङका प्रमुख प्रेम सापकोटाले जानकारी दिनुभयो। यस्तै मकवानपुरको कुलेखानी इन्द्र सरोवर तालमा डुबेर 1 जना बेपत्ता भएका छन्। भक्तपुर दुवाकोटबाट कुलेखानी घुम्न गएका रोनाल्ड सुवाल कुलेखानीमा डुबेर बेपत्ता भएका हुन्। यस्तै रामेछापको खाडादेवी गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा सहचालक सञ्जय श्रेष्ठको ज्यान गएको छ। भैटोली खोलाबाट बालुवा लिएर खाडादेवीका लागि छुटेको 23X7765 नम्बरको मिनी ट्रक ब्रेक फेल हुँदा ट्रकबाट हाम फालेका श्रेष्ठलाई त्यही ट्रकले किचेर ज्यान गएको प्रहरीले जनाएको छ।
सर्वनाम थिएटरले देशव्यापी रूपमा 10 मिनट नाटक मेला गर्ने भएको छ। युवा रंगकर्मीलाई लक्षित गरी सर्वनामले नाटक मेला आयोजना गरेको हो। तेस्रो संस्करणको 10 मिनट नाटक मेलाका लागि दर्ता आह्वान समेत गरिएको छ। नाटकको समय 10 मिनट वा त्यसभन्दा कमको हुनुपर्ने नियम रहेको सर्वनाम नाटकघरले जनाएको छ। मंगसिर 15 गतेसम्म 10 रूपियाँमा आवेदन दिन सकिने र छनौट भएका नाटकलाई मंगसिरको अन्तिम हप्ता मेलामा सहभागी गराइने मेलाका संयोजक राज शाहले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
मतपत्र सम्बन्धी सर्वोच्चको हिजोको आदेशलाई वाम गठबन्धनले चुनाव सार्ने षड्यन्त्र भनेकोमा धेरै साथीले प्रतिक्रिया दिनुभएको छ। प्रदीप अनुपम फेसबुकमा लेख्नुहुन्छ, पहिला संयुक्त इजलासले गरेको निर्णयसँग बाजिने गरी अर्को निर्णय गर्ने सर्वोच्चको एकल इजलास र चाहिने भन्दा बढी तर्सने दलहरू उस्तै उस्तै हुन्। उम्मेद्वारी दर्ता भइसकेपछि चुनाव मंगसिर 10 मै हुनेमा हामी नागरिक ढुक्क छौं। चुनाव सार्न चलखेल गर्नेहरूलाई त नागरिकले भोटबाटै जवाफ दिनेछन्।
पूर्ण कणेल लेख्नुहुन्छ, सर्वोच्चको आदेशलाई दलहरूले आफू खुशी व्याख्या गर्दै हिँडेको देख्दा अचम्म लागेको छ। आफ्ना पक्षमा आए निर्णयको स्वागत अनि आफूलाई मन नपरेको निर्णय आए अदालतकै निर्णयको विरोध गर्ने दिन कहिले जाला कुन्नी।
छठ पर्वको अवसरमा सुनसरीका पीके प्रवीणले उज्यालोको फेसबुक पेजमा लेख्नु भएको छ, तराईमा मनाउने छठ पहाड़ी समुदायले पनि धूमधामसँग मनाउन थाल्नु सामाजिक सद्भावको नमूना हो। छठले पहाड़ र तराईको एकतालाई थप बलियो बनाएको छ। यस्तै सौहार्दपूर्ण वातावरण सधैँ रहिरहोस्। छठको सबैलाई शुभकामना।
छठको अवसरमा सरकारले भोलि पनि सार्वजनिक विदा दिएकोमा अन्सारी आर अशरफ लेख्नुहुन्छ, सरकारको निर्णयको आलोचना भइरहेको छ तर वास्तविक छठ मनाउनेलाई सरकारको विदाले झनै रौनकता थपेको छ।
तर यसै विषयमा राजु भूषाल शंकरको भने फरक मत छ। उहाँ लेख्नुहुन्छ, नेपालमा धेरै जात जाति र समुदाय छन्। हप्तै पछि उनीहरूका चाडबाड आउँछन्। एउटा समुदायले मनाउने चाडमा देशैभरि बिदा दिँदा सरकारी कामकाज झनै ढिला सुस्ती हुन्छ। त्यसैले जुन समुदायको चाडबाड हो त्यही समुदायलाई मात्रै बिदा दिँदा उत्तम होला कि।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र ऋतु थेबे। अब विदेशका खबर। कतारले आफ्नो श्रम कानून सुधार गर्ने भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको बैठक बस्नु ठिक एक दिन अघि कतारले श्रम कानून सुधार गर्ने निर्णय गरेको हो। कानूनमा सुधार भएसँगै कतारमा काम गर्ने आप्रवासी कामदारलाई दिइने न्यूनतम पारिश्रमिकको दर तय हुने बीबीसीले जनाएको छ। इन्टरनेशनल ट्रेड युनियन कन्फेडरेशनका अनुसार कतार सरकारले श्रम कानूनमा सबै कामदारलाई न्यूनतम पारिश्रमिक दिने, कामदारलाई कतार छोड्न रोक नलगाउने, कामदारको परिचय पत्र रोजगारदाता कम्पनीले नभई सरकारले जारी गर्ने, साथै एक केन्द्रीय निकायले सबै कामदारलाई सम्झौता अनुसार पाउने सुविधाबारे निगरानी गर्ने विषय समेट्नेछ।
इण्डोनेसियाको ताङ्गेराङमा एक पटका कारखानामा भएको विस्फोटमा 46 जनाको ज्यान गएको छ। 46 जना घाइते भएका छन् भने 10 जना हराइरहेका छन्। राजधानी जकार्ताबाट पश्चिममा पर्ने ताङ्गेराङमा पटका कारखानामा 2 पटक विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका बीबीसीले जनाएको छ। घाइतेको उद्धार गरिएको तथा हराइरहेकाको खोजी भइरहेको अधिकारीहरूले बताएका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले 19 वर्ष मुनिको एसिया कप क्रिकेटका लागि बंगलादेशसँग अभ्यास खेल खेल्ने भएको छ। नेपाली टीमले अभ्यास खेलका लागि गरेको आग्रह बंगलादेशी टीमले स्वीकार गरेकाले आउँदो सोमबार नेपाली टीम बंगलादेश जाने टीम म्यानेजर रमन शिवाकोटीले जानकारी दिनुभयो। नेपाली टीमले बंगलादेशको 19 वर्ष मुनिको राष्ट्रिय टीमसँग 3 अभ्यास खेल खेल्नेछ।
र पाकिस्तान र श्रीलंका बीचको पहिलो 2020 क्रिकेट आज हुँदैछ। खेल राति पौने 10 बजे दुबईमा हुँदैछ। पाकिस्तानसँग 5 एकदिवसीय श्रृंखलाका सबै खेल गुमाएको श्रीलंकाले आज पाकिस्तानलाई हराउने रणनीतिका साथ खेल्ने जनाएको छ। पाकिस्तान र श्रीलंका बीच अझै 2 2020 खेल पनि हुनेछन्। यस्तै दक्षिण अफ्रिका र बंगलादेश बीचको पहिलो 2020 क्रिकेट पनि आजै हुँदैछ। यी देश बीचको खेल राति पौने 10 बजे दक्षिण अफ्रिकामा हुनेछ। यसअघि बंगलादेशसँगको 3 एकदिवसीयको श्रृंखला दक्षिण अफ्रिकाले क्लीन स्वीप गरेको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव कुनै पनि बहानामा सार्न नहुने वाम गठबन्धनको भनाई। लोकतान्त्रिक प्रणालीलाई बिथोल्ने आँट नगर्न चेतावनी।
दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि कांग्रेसद्वारा उम्मेद्वार छनौट। प्रतिनिधि सभातर्फ धेरैजसो शीर्ष नेतासहित 19 जनाको चुनाव क्षेत्रको टुङ्गो।
छठको महत्वपूर्ण दिन आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिइयो। पुनर्निर्माणमा ढिलाइ हुँदा काठमाडौँको रानी पोखरीमा यस वर्ष छठको रौनक छाएन।
कतारले श्रम कानून सुधार गर्ने, आप्रवासी कामदारलाई दिइने न्यूनतम पारिश्रमिक तय गरिने
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटका लागि नेपालले बंगलादेशसँग अभ्यास खेल खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा माग्छौ। नमस्कार।